नमस्कार, अन्तरसंवाद कार्यक्रमबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति तथा जानकारहरूसँग कुराकानी गर्ने गर्छौं। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। आयोग गठनसँगै आयोगले वैशाखदेखि आफ्नो काम पनि शुरू गरिसकेको छ। हालै मात्र 77 जिल्लामा आयोगका पदाधिकारीहरू पनि नियुक्त भएका छन्। नेपालमा सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधानको नारा विभिन्न सरकारले लिएको पाइन्छ, तर व्यवहार त यसले सार्थकता पाउन नसके को अवस्थामा वर्तमान सरकारद्वारा गठित आयोगले अहिले के कसरी आफ्नो काम अघि बढ़ाएको छ त? नेपालमा करिब 50 लाखको हाराहारीमा सुकुम्बासी रहेको अनुमान छ, जसमा अधिक सुकुम्बासी तराई मधेस क्षेत्रमा रहेको बताइएको छ। नेपालका 20% जनता भूमि अधिकारबाट वञ्चित रहेको विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनले पनि उल्लेख गरेको पाइन्छ। आज यो सन्दर्भमा हामी भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गेवालीसँग कुराकानी गर्छौं। उहाँ यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ गेवालीज्यू कार्यक्रममा।
हजुर, धन्यवाद।
हजुर, अब सरकारले अब यो देखिएका भूमि सम्बन्धी विशेष गरी भूमिहीन सुकुम्बासीहरूको यो समस्यालाई सम्बोधन गर्न आयोग गठन गरेको छ। यसको अध्यक्षमा यहाँ हुनुहुन्छ। अब यहाँहरूले 2077 वैशाख 4 गतेदेखि आफ्नो कार्य आरम्भ पनि गरिसक्नु भएको छ। अब यो अवस्थामा करिब 8-9 महिना भयो यहाँहरूले काम शुरूआत गर्नुभएको, कसरी अगाडि बढाउँदै हुनुहुन्छ यो कामलाई?
यो कामलाई अगाडि बढाउने सन्दर्भमा हामीलाई नेपाल सरकारले जुन जिम्मेवारी प्रदान गर्यो, जिम्मेवारी प्राप्त गरिसकेपछि कामका सन्दर्भमा आउन सक्ने कठिनाई, जटिलता, कानूनी पक्ष, यो कुरामा हाम्रो ध्यान गयो, जसका कारणले नियमावली ऐनको संशोधन बनायो नेपाल सरकारले। यसभन्दा अगाडि भूमि सम्बन्धी ऐनको 8 संशोधन भयो। ऐन मात्र संशोधनले सबै कुरालाई पूर्णता दिँदैन थियो, त्यसको लागि नियमावलीको परिमार्जन परिष्कृत गर्नुपर्ने आवश्यकता हामीले महसुस गर्यौं र नेपाल सरकारलाई यो कामसँग जोडिएका कतिपय नियमावलीका अघिल्ला पक्षहरूलाई संशोधन गर्नको लागि हाम्रो तर्फबाट सरकारलाई सघाउने काम गर्यौं र फलत नियमावलीको पनि 18 संशोधन भयो। भूमि सम्बन्धी नियमावलीको यो अर्को महत्वपूर्ण पक्ष हो। त्यसबाहेक कामलाई अगाडि लैजानको लागि हामीले चाहिने कार्यविधिहरू चाहिँदो रहेछ। लगत कसरी संकलन गर्ने, स्थानीय तहले प्रमाणीकरण कसरी गर्ने, जग्गाको नाप जाँच कुन विधि र प्रक्रियाबाट गर्ने भन्ने सबै कुराहरूको कार्यविधिहरू निर्माण गर्नुपर्ने आवश्यकता थियो। त्यो कार्यविधिहरू पनि हामीले निर्माण गर्यौं र यसपछि अब हामीले हाम्रो कामलाई अगाडि लैजानको लागि स्थानीय सरकारहरूलाई जवाफदेही, जिम्मेवार र भरपर्दो ढंगले कामलाई अगाडि बढाउन स्थानीय सरकारहरूसँग आयोग र स्थानीय सरकारको बीचमा कार्य सम्पादन समझदारी पत्रमा हस्ताक्षर गर्ने कामलाई हामीले अगाडि लगाएका छौं र त्यही क्रममा अहिलेसम्म 426 स्थानीय तहसँग हामीले कार्य सम्पादन समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौँ। पहिलो चरणमा हामीले 14 स्थानीय तहहरू, कोही नगरपालिका छन्, कुनै गाउँपालिका छन्, उहाँहरूसँग हामीले समझदारी पत्रमा हस्ताक्षर गरिएका छौँ र उहाँहरूले त्यो कामलाई अगाडि बढाएर अहिले लगत संकलनको कामलाई पूर्णता दिइसक्नु भएको छ र अब उहाँहरू आफ्नो स्थानीय तहको ऐलानी प्रति जग्गामा बसिरहेको जग्गाको नाप जाँच गर्ने काममा संलग्न हुनु भएको छ र यसरी अहिलेसम्म हामीले देशका 426 पालिकासँग समझदारी गरिसकेका छौँ। उहाँहरूले आफ्नो लगत संकलन कामलाई तीव्र युद्ध स्तरमा सञ्चालन गरिरहनु भएको छ र यसै बीचमा नेपाल सरकारले जिल्ला समितिहरूको निर्माण समेत गरिसकेको छ आयोगको। र उहाँहरूलाई हामीले अस्ति 24 गते शपथ ग्रहण गर्ने पदको र गोपनीयताको शपथ ग्रहणको कार्यक्रम सम्पन्न गरेका छौँ र अब उहाँहरू आफ्नो अभि उहाँहरूलाई काम कसरी गर्ने कुन ढङ्गले गर्ने भन्ने कुरामा अभिमुखीकरण उहाँहरूका कस्तो ऐनका प्रावधान के छन् कानुनी अवस्था के छ तल हामीले कस्तो संयन्त्र निर्माण गरेका छौँ कस्तो विधि निर्माण गरेका छौँ भन्ने कुरा उहाँहरूलाई हामीले अगाडि बढाएका छौँ। यसै बिचमा आयोगको कामलाई पारदर्शी गराउनको लागि हामीले वेबसाइट आफ्नो आफ्नै वेबसाइटको निर्माण गरेका छौँ। त्यति मात्र होइन हामीले लिइने लगत विगतमा के हुन्थ्यो भने कुनै पोकामा बस्थे कुनै कुनामा बस्थे थन्किन्थे मालपोतको कार्यालयमा तर यसपटक हामीले नयाँ प्रणाली सिस्टम निर्माण गरेका छौँ। अब कुनै पनि कागजहरू न माटोले के अरे मुसाले खान्छ न पानीले भिज्छ न कहीँ जलेर जान्छ त्यस्तो स्थितिमा हामीले त्यसलाई भरपर्दो सुरक्षित र प्रमाणित गर्नको लागि नयाँ सिस्टम समेत यसै अवधिमा हामीले निर्माण गरेका छौँ र अब तल जनतामा जागरूकताका साथ उहाँहरू उत्साहका साथ फरम लगत भर्ने प्रमाणित गर्ने काममा स्थानीय सरकारहरू पनि लागि परेको छ। स्थानीय भूमिहीन सुकुम्बासीका संगठनका प्रतिनिधिहरू पनि जुटिरहनु भएको छ र यसले के विश्वास दिलाएको छ भने यो काममा अब छिट्टै परिणाम प्राप्त गर्न सक्ने आधारहरू सृजना बन्दै गएको छ।
हजुर, अब यसरी यहाँहरूलाई विशेष गरी आयोगलाई आवश्यक ऐन कानून नियमावली कार्यविधिहरू तर्जुमा भइसकेको अवस्था यहाँले उल्लेख गर्नुभयो र जुन भौतिक संरचनाहरू यो नियमित रूपमा सञ्चालन गर्नका लागि व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधारहरूको पनि विकास भइसकेको यहाँले उल्लेख गर्नुभयो। सँगै अब 77 वटै जिल्लामा यहाँहरूको संरचना पुगेको छ। अब यहाँले उल्लेख गरे अनुसार 426 वटा स्थानीय तहसँग त यहाँहरूले कार्य सम्पादन हस्ताक्षर पनि गरिसक्नु भएको अवस्थामा अब नेपालको समस्या चाहिँ कस्तो हो? अब यो भूमिहीन सुकुम्बासीहरूको यो समस्या समाधान गर्ने नारा विगतका विभिन्न सरकारहरूले पनि उठाउँदै आएका छन् प्रमुखताका साथ, अब चुनावी नारा पनि यो बन्ने गरेको छ। यो हिसाबमा यहाँहरूले अहिले यो करिब यो 9-10 महिनाको अवधिमा नेपालमा सुकुम्बासी भूमिहीनको अवस्थालाई चाहिँ आयोगले कुन रूपमा लिएको छ, कसरी अध्ययन गर्नु भएको छ?
यो स्थिति कस्तो छ भने हाम्रो देशको कुल कल्टिभेट ल्यान्ड अथवा आबादी जमिनको झन्डै 25% जमिन चाहिँ अनौपचारिक भू सम्बन्धमा छ, अर्थात् खेतीपाती आमोद कमोद गरिएको जग्गा छ तर त्यो जग्गा राष्ट्रिय रजिस्ट्रेसन प्रक्रियामा आएको छैन। यो स्थिति हुँदाखेरि नागरिकको बीचमा दुई खालका नागरिकहरू देखा पर्ने स्थिति भयो, जसले खेतीपातीमा संलग्न छ जसको जग्गा दर्ता छ ऊ एक खालको नागरिक उकुम्बासी जस्तो हुने, जसले खेतीपाती गरेका छ आमोद कमोद गरेका छ त्यही कर्ममा आफ्नो रगत पसिना बगाएछ तर ती नागरिकको कतिपयको त्यो जग्गा रजिस्ट्रेसनमा छैन नहुँदा दुईटा खालको स्थिति देखा पर्यो। एक त त्यो नागरिकले राज्यलाई तिर्नुपर्ने उत्तरदायित्व जस्तो भूमि करकै कुरा हुन्छ त्यो उसबाट प्राप्त हुन सक्दैन, यसबाट राज्यको ठूलो मात्रामा राजस्व घुमिरहेछ। दोस्रोतर्फ ती नागरिकहरू जसले जमिनमा खनजोत गर्छन् तर यो जमिन मेरो हो भनेर अरू वित्तीय प्रक्रियामा त्यो जमिनको अब प्रयोग गर्न उनीहरूले पाएका छैनन्, किनकि ब्याङ्कले जसको रजिस्ट्रेसन नभएको जग्गालाई स्वीकार गर्दैन, वित्तीय व्यवस्थापनमा त्यसलाई प्रयोग गरेर आफ्ना बाबु नानीहरू पढाउने आर्थिक क्रियाकलापमा संलग्न गर्न आफ्नो भएको जमिनलाई सम्पत्तिलाई प्रयोग गर्न नपाउने स्थितिमा छन्। अर्कोतर्फ हाम्रो संविधानले संविधानको मौलिक हकको धारा 40 दलितको हक भनेर हामीले उल्लेख गरेका छौँ र त्यसको घर नमा एक पटकको लागि जमिन, बासको लागि एक पटकको लागि जमिन, र बासको व्यवस्था गर्ने भन्ने कुरा संवैधानिक अधिकारकै रूपमा हामीले प्रत्याभूत गरेका छौँ, कसलाई? भूमिहीन दलितको हकमा। अब हामीले संविधानमा यो खालको कुरा कमिटमेन्ट गर्ने, तर देशभरिका भूमिहीन दलितहरूका सन्दर्भमा त्यो जग्गा उपलब्ध गराइएन भने के स्थिति हुन्छ त भन्दाखेरि सरकारले मौलिक हकको हनन गरेको कुरा अगाडि आउँछ। यो स्थितिलाई अन्त गर्न पनि हामीले कामलाई अगाडि बढाउनु पर्नेछ। अर्कोतिर धेरै भूमिहीन सुकुम्बासीहरू विभिन्न खोलाका बस्तीहरूमा झुपडपट्टीहरूमा बसिरहनु भएको छ, उहाँको आर्थिक सामाजिक जीवन अरू नागरिकको तुलनामा अत्यन्त दयनीय स्थितिमा छ। तसर्थ ती नागरिकहरूलाई राष्ट्रिय मूल प्रवाहमा राष्ट्रिय उत्पादकत्वको वृद्धिको अभियानमा संलग्न गर्न पनि राज्यको तर्फबाट उहाँहरूलाई विश्वासमा लिएर उहाँहरूको उत्साहलाई उहाँहरूको विश्व आत्मबललाई बढाएर राष्ट्रिय उत्पादकत्वको वृद्धिमा ती नागरिकहरूलाई अगाडि बढाउनु पर्ने दायित्व छ। अहिले देखिन्छ के भने झन्डै ठुलो 13 लाख परिवार यो समस्यासँग सम्बन्धित हुनुहुन्छ। अब त्यसमध्ये बढी चाहिँ सुकुम्बासीहरू अथवा भूमिहीनहरूको एउटा स्थिति छ, र अर्कोतिर अव्यवस्थित बसोबासीहरूको पनि ठुलो संख्या छ। अहिले हामी प्रयोगमा जाँदाखेरि हामीले भूमिहीन सुकुम्बासीहरूको लगतलाई रातो फर्मबाट रातो फर्ममा उहाँहरूलाई लगत लिइरहेछौँ, अव्यवस्थित बसोबासीहरूलाई सेतो फर्ममा लिइरहेछौँ। अहिले काममा जाँदा स्थानीय तहको मागलाई हेर्दाखेरि हामीलाई 15-16 लाख फर्महरूको आवश्यकता देखा पर्ने स्थिति तत्कालै आएको छ, र अहिले 9 लाख फर्म हामीले छापिसकेका छौँ, तर त्यसले पनि अपुग हुने स्थिति देखा पर्यो, र अहिले तुरुन्तै हामीले थप फर्महरू छापेर लगत लिने कामलाई स्थानीय तहलाई कोडिङ गरेर हामीले पठाउँछौँ। एउटै मान्छेले दोहोरिन नपाओस्, गलत विवरण भर्न नपाओस्, गलत ढङ्गले जमिनमा चलखेल गर्न नपाओस् भन्ने कानुनी व्यवस्था पनि हामीले गरेका छौँ। यदि कसैले गलत विवरण दियो भने, गलत विवरण सिफारिस गर्यो भने 25,000 रुपियाँको जरिवाना, र गलत ढङ्गले झुक्क्याएर जग्गा प्राप्त गर्यो भने त्यो जग्गा पुनः राज्यले जफ्त गर्ने, र यसरी झुक्क्याएर गलत विवरण दिएर अगाडि लिएको मान्छेलाई 1 वर्षसम्म कैद र 1 लाखसम्म जरिमानाको व्यवस्था समेत हामीले गरेका छौँ। र अब हाम्रो कोडिङ नम्बरमा यी फर्महरू सबै सिस्टममा जोडिन्छन्, त्यसको राष्ट्रिय रूपमा नै एउटा एउटा परिवारले एउटा मात्र फर्म भर्न सक्छ। हिजो विगतमा काप्लेजुङमा बसेको मान्छे नवलपरासीमा गएर आफूलाई सुकुम्बासी भन्थ्यो, अब उसको ताप्लेजुङमा जग्गा छ कि छैन केही कुरा थाहा हुँदैन थियो। अहिले हामीले भूमि प्रशासनभित्र एउटा नयाँ सिस्टम पनि खडा गरेको छ, जसका हिसाबमा नागरिकता राख्ने बित्तिकै कुनै व्यक्तिको देशव्यापी रूपमा कति जग्गा छ, कति किता छ भन्ने कुरा सो सिस्टमले देखाउँछ। यसो हुँदाखेरि देशको कुनै पनि भागमा गएर एक ठाउँको आफ्नो जग्गा छ तर अर्को ठाउँमा राज्यलाई छलिकन भर्न लायो भने त्यो प्रणालीले देखाउँछ। हिजो छानबिन गर्न कठिनाई थियो, मान्छेको निवेदनकै आधारमा जान सक्ने स्थिति थियो भने अब अहिले हामीलाई प्रमाणीकरणको लागि एउटा प्रविधिले हामीलाई मद्दत गरिरहेछ, सिस्टमले हामीलाई मद्दत गरिरहेछ, र त्यसैले वास्तविक सुकुम्बासी कोही पनि नछुटुन्, नक्कली मान्छेहरू कोही पनि नआउन् भन्ने ढङ्गमा आयोग अत्यन्त सचेत छ। त्यस्तै गरी आयोगमा रहेका मान्छेहरूको कामलाई पारदर्शी बनाउने, निष्पक्ष बनाउने, र उनीहरूले पनि कतै गलत कामहरूमा संलग्न विगतमा कतिपय मान्छेहरूका बारेमा यस्ता खालका टिप्पणीहरू पनि सुन्नमा आयो, त्यसबाट यो आयोग बचोस् भन्नका निम्ति हामीले कानुनमै के व्यवस्था गर्यौँ भने आयोगमा कार्यरत कर्मचारीहरू, आयोगका पदाधिकारीहरू जिल्लाका हुन्, केन्द्रका हुन्, जहाँसुकैका हुन्, उनीहरूले यो कामको सन्दर्भमा रहे बापत उनीहरू ले जग्गा आफ्नो नाममा वा आफ्नो परिवारको नाममा लिन सक्दैनन्। त्यस्तो स्थितिमा केही सुकुम्बासी परिवारमा रहेकै साथीहरू आयोगमा बस्न इच्छा जाहेर गर्नुभएको थियो। मैले भने तपाईँ सुकुम्बासी रहनुहुन्छ र आफ्नो नाउँमा जग्गा लिन चाहनुहुन्छ भने तपाईँ आयोगमा बस्न सक्नुहुन्न। किन सक्नुहुन्न भने हामीले गरेको व्यवस्थाले आयोगमा बसेका मान्छेहरूले कुनै पनि अवस्थामा जग्गा प्राप्त गर्न सक्दैनन्। यसो गर्दा केही सुकुम्बासीहरूले भन्नुभयो हामी त मर्कामा पर्छौँ, त्यसो भए जग्गा प्राप्त गर्नु छ सुकुम्बासीको स्थितिमा छौँ भने आयोगमा नबस्नुहोस्। आयोगमा बस्दा किन यो व्यवस्था गर्नु पर्यो भने विगतका कतिपय मान्छेहरू कामका सन्दर्भमा आयोगमै बसेका मान्छेहरूले कमी कमजोरीहरू गरे भन्ने खालको एउटा बाह्य चर्चा रहेको हुनाले त्यसबाट बच्नको निम्ति हामीले यो खालको व्यवस्था समेत गरेका छौँ र हामीले यो कामलाई ती वर्ग जसको टोपीको घेरो छैन, ओढ्ने आकाश छ, ओछ्याउने धरती छ मात्र छ, यो कठिनाई, यो चिसो, यो गरिबीका बिचमा जसका जिन्दगीहरू अत्यन्त कष्टपूर्ण ढङ्गले रहेका छन् ती नागरिकको हितमा हाम्रो राज्यले यो कामलाई अगाडि बढाइरहेको छ र हामीले यसलाई पूर्ण पारदर्शिता, पूर्ण निष्पक्षता र स्वच्छताका साथ अगाडि बढाउने प्रयत्न गरेका छौँ।
अब वास्तविक सुकुम्बासी पत्ता लगाउन यहाँले भन्नुभयो सिस्टम एउटा प्रणालीको पनि विकास गरिएको छ। अब सुकुम्बासीका नाममा विभिन्न राजनीति हुने गरेका घटनाक्रमहरू हामीले हेरेका छौं, बुझेका छौं। अब यो अवस्थामा हेर्ने हो भने अहिले विशेष गरी सुकुम्बासी भन्दा पनि हुकुम्बासीहरूले सार्वजनिक जग्गा हडपेर बसिरहेका उदाहरणहरू थुप्रै छन् र त्यो हामीले देखेका पनि छौं। अब यसरी यहाँहरूलाई पनि एउटा सरकारले नियुक्त गरेको छ, अब यसमा दलगत कुराहरू पनि उठ्ने गरेको छ। अब यो समस्या समाधानका लागि एउटा दलगत प्रयास पनि जरूरी छ किनकि यही क्षेत्रमा बढी राजनीति हुने गरेको छ। यो सन्दर्भमा अब दलगत सबै समस्याहरू मिलाएर र विशेष गरी हुकुम्बासीलाई भन्दा वास्तविक सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउन आयोग समक्ष कतिको चुनौती देख्नुहुन्छ यहाँ?
हामीले के व्यवस्था गरेका छौँ भने देशका 753 पालिकाहरूमा स्थानीय तहका प्रमुख संयोजकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरू समेत संलग्न भएर एउटा सहजीकरण समितिको हामीले व्यवस्था गरेका छौँ। त्यसमा कुनै एउटा पार्टीको मात्रै चलखेल चल्ने, उसका मान्छेहरूलाई पुस्ने खालको स्थिति रहँदैन। स्थानीय सहजीकरण समिति मा जसरी हामीले राष्ट्रिय मान्यता प्राप्त गरेका दलका प्रतिनिधिहरूलाई संरचनामै त्यो व्यवस्था गरेका छौँ। एक अर्को वार्ड लेभलमा समेत हामीले त्यही प्रकृतिको एउटा हामीले सहजीकरण समिति बनाउँछौँ र सहजी अब विगतमा यसको लगत लिने काममा जिल्लामा निवेदन दिन मान्छेलाई अनुरोध गरिन्थ्यो। मान्छेहरू जात्रा जस्तो भिड आएर अनेकौँ ठाउँबाट मान्छेहरू सदरमुकाममा आउने, भिड लाग्ने, कतिपय ठाउँमा त भिडलाई नियन्त्रण गर्न नसकेर लाठीचार्ज समेत गरेको विगत हामीले देखेका छौँ। यो स्थिति नरहोस् भन्नका लागि यसपटक हामीले लाभग्राहीकै घरमा, उहाँहरूकै बस्तीमा, उहाँहरूकै टोलमा हाम्रो सामाजिक परिचालकहरू उहाँहरूको घर घरमा पुग्नुहुन्छ र उहाँहरूको साथमा सम्बन्धित वार्डको जनप्रतिनिधि मध्ये एकजना नसस वा गासस उहाँहरू हुनुहुन्छ, उहाँहरूको रोभरमा फर्म भराइन्छ र यता आइसकेपछि वार्डमा सबै कुराको रेकर्ड प्राप्त फर्म आइसकेपछि त्यसलाई हामीले सार्वजनिकरण, के अरे पब्लिक हियरिङ गराउने कार्यक्रम राखेका छौँ। यसरी फलानो वार्डमा यी सुकुम्बासी हुन्, यी अव्यवस्थित बसोबासी हुन् भन्ने रेकर्ड लगत हामीसँग प्राप्त भएको छ। यो लगतमा कोही मान्छे दोहोरियो कि, कोही मान्छे पर्नुपर्ने मान्छे छुट्यो कि, नपर्नुपर्ने मान्छे पर्यो कि, यसमा तपाईँहरूको भावना के छ भनिकन प्रत्येक वार्डले चाहिँ सार्वजनिक सुनवाई गर्छ र त्यो सुनवाई गरेर आएका रेकर्डलाई लिएर नगरमा बनेको अर्को नगर स्तरीय सहजीकरण समितिमा प्रत्येक वार्डबाट आएको रेकर्ड पठाइन्छ र त्यो नगर स्तरीय वा गाउँपालिका स्तरीय सहजीकरण समितिले त्यसलाई प्रमा के अरे हेर्छ, छलफल गर्छ, विचार सुझाव दिन्छ र त्यो स्थानीय पालिकाको बोर्डमा स्थानीय कार्यपालिकाको बाट त्यसलाई प्रमाणित गर्नुपर्छ। यसरी यो कार्यविधिबाट छिर्दाखेरि नक्कलीहरू, छलीहरू, घाटहरू छिर्न सक्ने सम्भावना बहुतै कम हुन्छ र यसले वास्तविकतालाई इङ्कित गर्न सक्छ र सही मान्छेहरू मात्रै त्यो लिस्टिङमा प्राप्त हुन्छन् र प्राप्त जब स्थानीय पालिकाले प्रमाणित गरेर दिएको लिस्ट हाम्रो जिल्ला समितिमा आएपछि मात्रै हामीले त्यसलाई जग्गाको नापजाँच गर्ने, बस्ती कहाँ राख्ने, कुन ढङ्गले राख्ने, कति दिने, उनीहरूले भोगचलन गरेको स्थिति कति छ भन्ने कुरामा आधारित रहेर हाम्रो ऐनको, नियमावलीको, कार्यविधिको आधारमा
हजुर हजुर। अब ज्ञानलीज्यू, हामी यो कुराकानीको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौं। अब आएको महत्वपूर्ण उद्देश्य भनेको वास्तविक भूमिहीन, वास्तविक सुकुम्बासीले चाहिँ जग्गा प्राप्त गरून्, जग्गा उपलब्ध गराउने रहेको छ। अब यो अवस्थामा कति रेडियो सुनेर बसिरहनु भएको होला, हामीले जग्गा पाउँछौं त भनेर उहाँहरूको एउटा प्रश्न पनि छ। अब के भन्नुहुन्छ उहाँका लागि, के अब साँच्चैकै वास्तविक सुकुम्बासीलाई जग्गा प्राप्त गर्छ?
वास्तविक अव्यवस्थित बसोबासी हुनुहुन्छ, यहाँहरूको स्थानीय पालिकासँग यहाँहरूले सम्पर्क गर्नुहोस्। तपाईँको पालिकामा स्थानीय सहजीकरण समिति बन्यो कि बनेन, स्थानीय सहजीकरणको इकाइ निर्माण गरियो कि गरिएन, स्थानीय पालिकाले यो कामका लागि चाहिने जनशक्तिको व्यवस्थापन गर्न थालेको छ कि छैन, यसलाई तपाईँहरूको तर्फबाट पनि अत्यन्तै तीव्रताका साथ, व्यग्रताका साथ यो कार्यमा तपाईँहरू पनि सहभागी हुनुपर्छ। भिड तापेर मात्र हुँदैन, तापे ताप्नुपर्छ। लाभग्राही नागरिकहरू जसले यस काममा ध्यान दिनु भएन, लाभग्राही नागरिकले यसप्रति सरोकार राख्नु भएन भने राज्यले, सरकारले चाहेर पनि कतिपय स्थितिमा थुप हुन जान सक्छ। तसर्थ यो एउटा अवसर सरकारले हामीलाई प्रदान गरेको छ, हाम्रो संविधानले व्यवस्था गर्नुहुन्छ, राज्य यो काममा संलग्न भएको छ र यसपटक हामीले हाम्रो अवस्थाको परिवर्तन गर्नुपर्छ। भूमिहीनता
आजका लागि हामीसँग समय यति नै रह्यो। यो महत्वपूर्ण समयमा हामीसँग यहाँलाई धेरै धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद गिमालीसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।